यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अजरबैजानको बाकुमा जारी COP29 विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई सम्बोधन। उद्योगमा काटिएको विद्युत लाइन तत्काल जोड्ने नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णय। आगामी स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न निर्वाचन आयोगको निर्देशन। र चीनको चुहाई शहरस्थित खेलकुद केन्द्रमा कारको ठक्करबाट 35 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ। अजरबैजानको बाकु शहरमा यही कार्तिक 26 गतेदेखि शुरू भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन COP29 विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सो आह्वान गर्नुभएको हो। उहाँले हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउन समेत सो सम्मेलनमा प्रस्ताव गर्नुभयो। साथै नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम संचालन गर्न लागेको उहाँले जानकारी दिनुभयो। जलवायु परिवर्तनको मारबाट पृथ्वी नै संकटमा रहेको उहाँले बताउनुभयो। उहाँले नेपाल अहिले पनि जलवायुजन्य प्रकोपको आलो पीड़ामा रहेको बताउनुभयो। सो सत्रमा अजरबैजानका राष्ट्रपति इलहाम अलिएफले स्वागत गर्नुभएको थियो भने संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरस लगायत विश्वका विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताउनु भएको छ। प्रधानमन्त्री निवासमा आज जैन श्वेताम्बर तेरा पन्थ सभाका पदाधिकारी संघको भेटमा प्रधानमन्त्री ओलीले मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले धर्मका नाममा असहिष्णुता र संकीर्णता राख्न नहुने भन्नुहुँदै धर्म मान्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा भएकाले त्यसको सम्मान गर्नुपर्ने बताउनुभयो। निर्वाचन आयोगले आगामी स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेद्वारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ। आयोगले 21 वर्ष उमेर पूरा भएको उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित ओडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेद्वारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको हो। 2079 सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरूष उम्मेद्वार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहको रिक्त पदमा महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्न समेत निर्देशन दिएको आयोगले जनाएको छ। यसै गरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले 2 वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेद्वार बन्न नपाउने आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो। उपनिर्वाचनका लागि मंगिर 2 गते उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी मंगसिर 16 गते हुने स्थानीय तह उपनिर्वाचन लक्षित कार्यक्रमलाई उच्च प्राथमिकता दिन संचार माध्यमलाई आग्रह गर्नु भएको छ। निर्वाचन आयोगमा सार्वजनिक संचार माध्यमहरूसँग आज भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले उपनिर्वाचन सम्बन्धी सूचना तथा जानकारीमूलक सामग्रीको प्रभावकारी सम्प्रेषण गरी निर्वाचनमा बढ़ीभन्दा बढ़ी मतदाताको सहभागिता सुनिश्चित गर्न अनुरोध गर्नुभयो। उहाँले गलत सूचना र गालीगलोजपूर्ण अभिव्यक्तिले निर्वाचनलाई नकारात्मक असर पार्ने भएकाले सामाजिक सञ्जालको प्रभावकारी अनुगमन आवश्यक रहेकोमा जोड़ दिनुभयो। निर्वाचन आयुक्त सगुन शमशेर राणाले मतदातालाई मतदानमा प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। आयुक्त राणाले निर्वाचनलाई प्रभावित गर्ने गलत र भ्रामक समाचारको प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्नुभयो। निर्वाचन आयोगका सचिव रविलाल पन्थले निर्वाचनका सबै प्रक्रिया उपनिर्वाचनमा पनि हुने उल्लेख गर्नुहुँदै आयोगका निर्णय सूचना र समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारणका लागि आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले उपनिर्वाचनका लागि मन्त्रालय मातहतका निकायलाई आवश्यक समन्वय र सहजीकरण गरिने उल्लेख गर्नुभयो। सचिव अर्यालले सामाजिक सञ्जाल टिकटकमा कन्टेन्ट फिल्टरेशन र मोडुलेशनको व्यवस्था गरिएकोले निर्वाचनको समयमा हुन सक्ने गलत प्रचारलाई नियन्त्रण गर्न सकिने जानकारी गराउनुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले उपनिर्वाचन सम्बन्धी समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिने जानकारी गराउनुभयो। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरण गरी सड़क सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिनुभएको छ। सवारी दुर्घटनाका घटना बढ़दै गएका बेला गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढ़ी यात्रु राख्न नदिन, मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिने लगायत सवारी दुर्घटना न्यूनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिनुभएको हो। सड़क सुरक्षा कायम गरी प्रमुख मार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देशन गरेको गृहमन्त्री लेखकले बताउनुभयो। उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदूर र सरोकारवाला निकायले पनि सजगता अपनाउनु पर्ने बताउनुभयो। नेपाली कंग्रेसका प्रवक्ता प्रकाश शरण महतले वर्तमान सरकारसँग जनताले विकास निर्माण लगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनु भएको छ। नेपाली कंग्रेस बागलुङ जिल्ला कार्य समितिले आज बागलुङमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड़ दिनुभयो। देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँको भनाई थियो। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा आज आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले आयात निर्यात उत्पादन माग पूँजीगत खर्च लगानी लगायतका पक्षमा समीक्षा गरेर अघि बढ़न निर्देशन दिनुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरूलाई विशेष ध्यान दिएर त्यसलाई अवसरका रूपमा सदुपयोग गर्न जरूरी रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कस्मेटिक बाहेक जलनका सबै बिरामीलाई सरकारले निशुल्क उपचारको व्यवस्था गरेको बताउनु भएको छ। जलन पीड़ितहरूसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले जलन पीड़ितका लागि उपचार सेवाको विस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागि परेको बताउनुभयो। मन्त्री पौडेलले हाल सरकारले जलन पीड़ितका लागि उपचारका लागि 8 अस्पतालमा व्यवस्था गरेको भए पनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना रहेको बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी 2084 को निर्वाचन अगावै संविधान संशोधनको काम सम्पन्न हुने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले संविधान संशोधन गर्ने कुरा नेपालका सबै राजनीतिक दलहरूको सरोकारको विषय भएकोले संविधानको कार्य थप वृद्धि गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभयो। कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री लीला वल्लभ अधिकारीलाई अदालतले 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले पूर्व मन्त्री अधिकारी सहित 8 जनालाई थप 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। आरोपीहरू विरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखित किर्ते र मानव बेचबिखन तथा ओसार पसार कसुरमा अनुसन्धान गरिरहेको छ। नकली कागजात बनाएर 3 जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो। सिन्धुपाल्चोकमा विगत 14 वर्षदेखि सञ्चालित इन्द्रावती विद्युत सब स्टेशनमा गत असारको बाढ़ीले क्षति पुर्याएपछि अहिले त्यस क्षेत्रका स्थानीयको दैनिकी कष्टकर बनेको छ। कुटानी पिसानी तथा अन्य कल कारखाना सञ्चालनका लागि आवश्यकता अनुसारको विद्युत भोल्टेज प्रवाह नहुँदा स्थानीय समस्यामा परेका हुन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र मेलम्ची नगरपालिका, पाँच पोखरी, थाङपाल गाउँपालिका, हेलम्बु र इन्द्रावती गाउँपालिकाका स्थानीयलाई 11 केवी प्रसारण लाइन मार्फत नियमित विद्युत प्रवाह सञ्चालन गर्दै आइरहेको इन्द्रावती सब स्टेशनमा गत असार 30 गतेको बाढ़ीले क्षति पुर्याउँदा स्थानीयको दैनिक जनजीवन नै प्रभावित भएको छ। बाढ़ीपछि नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले लामो दूरीको प्रसारण लाइन मार्फत 4 स्थानीय तहमा नुवाकोटको त्रिशुली, पाँच खाल, बारबिसे र काठमाडौँबाट विद्युत प्रसारण लाइन सञ्चालन गरे पनि विद्युत प्रवाह नियमित र आवश्यक भोल्टेजको नहुँदा उद्योग, कल कारखाना, दूध चिस्यान केन्द्र लगायत सञ्चालन हुन सकेको छैन भने दैनिक उपभोग्य खाद्यान्न कुटानी पिसानी गर्न नपाउँदा स्थानीयलाई समस्या भएको छ। स्थानीय विनोद कार्की र टीका दत्त दिताल,
यहाँ चाहिँ बत्ती आए पनि राम्रो भोल्टेज नहुने, लाइनबाट सञ्चालित कुनै पनि चिजहरूले काम गर्न सक्ने छ।
दुधको लागि त किसानहरूको लागि एकदम समस्या छ। अब कुनै फ्रिजहरू चलेको छैन, मिसिनहरू चलेको छैन, बत्ती आउने जाने भइरहेको छ। यहाँ सोल्युसन हुँदाखेरि धेरै राम्रो थियो, अहिले अब बत्ती बाहिरबाट जोडिएको भनेको छ, त्यसले धेरै यहाँ अप्ठ्यारो भइरहेको छ।
बाढ़ीले सब स्टेशन सञ्चालनमा रहेको घर उच्च जोखिममा परेपछि जोगाउन सम्भव भएका इलेक्ट्रोनिक सामानहरू अन्यत्र सारेर राखिएको छ। सब स्टेशन सञ्चालन नहुँदा स्थानीयलाई परेको समस्याबारे जानकार रहे पनि तत्काल केही गर्न सक्ने अवस्था नरहेको तर यथाशीघ्र सञ्चालनको लागि आवश्यक पहल शुरू गरिएको नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रमुख राजन भण्डारी बताउनुहुन्छ।
बाढीले त्यो सबै क्षति गरिसकेपछि हामीले हाम्रो छिमेकी वितरण केन्द्रबाट लाइन लिनु पर्यो। धन्न हामीसित त्यसको लागि इन्टर कनेक्सन ब्रान्च थियो र केही दिन ढिलो गरे पनि हामीले लाइन रिस्टोर गर्न सक्यौँ। अरूको सब स्टेसन त्यो पनि टाढाबाट लिनु परेको छ र इन पोइन्टतिर भोल्टेज एकदमै कम छ, त हामीलाई पनि थाहा छ। बत्तीसम्म बल्ला तर मिल चिस्यान
बाढ़ीपछि इन्द्रावती सब स्टेशनको सेवा क्षेत्रमा नियमित विद्युत सेवा उपलब्ध नहुँदा स्थानीय तहको प्रशासनिक कामकाजदेखि अत्यावश्यक काममा समेत बाधा पुगेको छ भने जिल्लाका उद्योगी व्यवसायीहरू पनि उच्च संकटमा परेका छन्। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको आज हेटौडामा बसेको बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरीबी नियन्त्रण मन्त्रालय बनाएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री सूरज चन्द्र लामिछानेले जानकारी दिनुभयो। यससँगै प्रदेशमा मन्त्रालयको कुल संख्या 14 पुगेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो नेतृत्वको प्रदेश सरकारको 100 दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ। सरकार गठनको 100 दिनमा सरकारले गरेका कामको उपलब्धि सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढ़ीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले तोकिएको समयमै चालू आर्थिक वर्षको बजेट आउन नसकेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार गठन भएपछि शुरूआतका दिनमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाएर बजेट ल्याइएको बताउनुभयो। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइएको छ। अषाढ़ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु बिउजिने भएकोले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिंगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ। आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाङ्गु नारायण, ललितपुरको विशंकु नारायण, काठमाडौँको शेष नारायण र इचंकु नारायण स्थानमा विशेष मेला लाग्दछ। हेटौडामा पेट्रोल बोकेको ट्याङ्करको टायर मरमत गर्ने क्रममा भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। गैराती भएको विस्फोटमा परि हेटौडा 11 थाना भर्याङका टायर मरमत पसल संचालक 34 वर्षीय मोहम्मद एजाजको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक देवान लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजना घाइते उपचारपछि डिस्चार्ज भएका छन्। ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीपक मनाङ्गे, राजीव गुरूङ डिलीबजार कारागार चलान भएका छन्। काठमाडौँको सानो भर्याङबाट आज पक्राउ परेका मनाङ्गेलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेपछि मनाङ्गेलाई केन्द्रीय कारागार पठाएको हो। सर्वोच्च अदालतले कार्तिक 20 गते उच्च अदालत पाटनले मनाङ्गेलाई ज्यान मार्ने उद्योगमा 5 वर्ष कैदको फैसला मिलेको भन्दै सदर गरेको थियो। कुलेखानी जलविद्युत केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ। गत असोज 11 र 12 गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जा मन्त्री खड्काले गत असोज 22 गते अध्ययन समिति गठन गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। चीनको चुहाई शहर स्थित खेलकुद केन्द्रमा एउटा कारले जथाभावी ठक्कर दिँदा 35 जनाको मृत्यु भएको छ भने 43 जना घाइते भएका छन्। फान उपनामले चिनिने 62 वर्षीय चालकले एउटा सानो एसयूभी खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सड़कमा व्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफैलाई घाइते बनाइरहेको अवस्थामा फेला पारेको थियो। उनी हाल घाँटी र शरीरका अन्य भागमा आफैले गरेको चोटका कारण कोमामा छन् र सोधपूछका लागि असक्षम रहेको प्रहरीले बताएको छ। चीनिया राष्ट्रपति शी जिनपिङले घाइतेहरूको उपचारका लागि सम्पूर्ण प्रयास गर्न आग्रह गर्नुभएको र कानून बमोजिम अपराधीलाई दण्डित गर्न माग गर्नुभएको सिन्हुआ समाचार एजेन्सीले जनाएको छ। जापानले सन् 2030 दशकको शुरूमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ। स्थानीय संचार माध्यमका अनुसार उद्योग मन्त्रालयले उपसमितिको बैठकमा सार्वजनिक गरेको नयाँ लक्ष्यले तेल थोक विक्रेताहरूलाई आर्थिक वर्ष 2030 सम्ममा 10% बायो एथेनोल मिश्रित पेट्रोल आपूर्ति शुरू गर्न आग्रह गर्ने लक्ष्य राखेको छ। मन्त्रालयले यो परिवर्तनलाई कानून मार्फत अनिवार्य बनाउने बारे पनि सोचिरहेको बताएको छ। मकै र उखुबाट बनेको बायो एथेनोलले प्रकाश संश्लेषणको क्रममा कार्बन डाइअक्साइड शोष्ने गर्दछ। यो प्राकृतिक प्रक्रियाले बायो एथेनोल मिश्रित इन्धन जलाउँदा उत्पन्न कार्बन डाइअक्साइड उत्सर्जनलाई नियन्त्रण गर्न मद्दत गर्ने विश्वास गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले विभिन्न उद्योगहरूमा काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा मंगलबार बसेको बोर्ड बैठकले कार्तिक 25 गतेको मन्त्री परिषदको बैठकको निर्णय कार्यान्वयन गर्दै लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोड्ने निर्णय गरेको बोर्डका अध्यक्ष एवं ऊर्जा मन्त्री दीपक खड्काले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली 24 घण्टा भित्र जोड्ने निर्णय गरेको थियो। 15 दिन भित्र टाइम अफ डे टीओडी मिटरका आधारमा बकेउता असुल उप गर्ने मन्त्री परिषदको निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने निर्णय भएको छ, मन्त्री खड्काले भन्नुभयो। उहाँले प्राधिकरणले विद्युत प्रयोग गरे बापत बिल दिनुपर्ने र व्यवसायीले सो अनुसार रकम तिर्नुपर्ने उल्लेख गर्नुभयो। कतार एयरवेजले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि व्यावसायिक उडान शुरू गरेको छ। दोहाबाट आएको कतार एयरवेजको एयरबस अपरान्ह 3:30 बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीले एयरबस 320बाट गौतम बुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलो पटक व्यवसायी उडान शुरू गरेको बताउनुभयो। कतार एयरवेजले अब दैनिक रूपमा दोहा भैरवा काठमाडौँ दोहा रूटमा एक उडान गर्नेछ। यसअघि विमानस्थलमा नेपाल एयरलाइन्स फ्लाइ दुबई थाई एयर एसिया र जजिराले उडान सेवा प्रारम्भ गरिसकेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन समाजका सबै वर्गको सहयोग आवश्यक भएकोमा जोड़ दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ढकालले मुलुकका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध गर्ने सोच नहटेको उल्लेख गर्नुभयो। त्यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धिमा समेत नकारात्मक असर पर्छ, अध्यक्ष ढकालले भन्नुभयो। विशेष गरी नेपालमा धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसको लागि लगानीको वातावरण बन्नुपर्नेमा जोड़ दिनुभएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। दुई दिन लगातार उकालो लागेको नेप्से परिसूचक मंगलबार भने 11.24 अंकले घटेर 2748.96 अंकमा सीमित भएको छ। यस दिन कारोबार भएका 13 उपसमूह मध्ये 3 उपसमूहको शेयर मूल्य उकालो लाग्दा 10 उपसमूहको शेयर मूल्य ओह्रालो लागेको छ। मंगलबार 1,67,87,000 किता शेयरहरू 7,85,57,41,000 रूपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा मंगलबार एकै दिन सुनको मूल्य 2,400 रूपियाँले घटेको छ। सोमबार प्रतितोला 1,65,000 कारोबार भएको छाप भएको सुन मंगलबार 1,62,600 रूपियाँमा किनबेच भएको छ। यसै गरी चाँदीको मूल्य पनि मंगलबार घटेको छ। बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका 1,600 पीड़ितले करिब 7 अर्ब बचत माग गरेका छन्। बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीड़ितका लागि माग दावीको निवेदन दिन जारी गरेको 35 दिने सूचना सोमबार सकिएको थियो। सोमबार 1,600 पीड़ितले 7 अर्ब दावी गरेको समितिका अध्यक्ष अधिवक्ता प्रभात अधिकारीले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
कप्तान पूजा महतोको अलराउण्डर प्रदर्शनले नेपाल आईसीसी महिला यु 19 विश्वकपको एसिया छनौटमा कुवेत विरूद्ध 164 रनको फराकिलो जित दर्ता गरेको छ। जिससँगै नेपाल 5 खेलमा 8 अंक जोडेर दोस्रो स्थानमा छ। यसअघि थाइल्याण्डलाई 67 र 106 तथा कुवेतलाई 108 रनले हराएको नेपालले घरेलु टोली युए विरूद्ध 13 रनको पराजय बिहोरेको थियो। पाँचौं खेलमा पराजित कुवेत अंकविहीन छ। यसअघि कुवेत युएसँग 106 र 184 तथा थाइल्याण्डसँग 20 रनले पराजित भएको थियो। युएको 10-7 रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको 214 रनको लक्ष्य पछ्याएको कुवेत 3 ओभरमा 48 रनमै समेटियो। कुवेतका लागि जिफा जिलानी 36 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि पूजा महतोले 4 ओभरमा 1 मेडल सहित 8 रन खर्चिएर सर्वाधिक 5 विकेट लिए। यसै गरी रचना कुमारी चौधरी र सीमा केसीले समान 2 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निधारित 20 ओभरमा 2 विकेट गुमाउँदै 213 रनको युगफल तयार पारेको थियो। नेपालका लागि पूजा महतोले 69 बलमा 17 चौकाको मदतले अवजित 130 रनको योगदान दिए। यसै गरी सुनी पाख्रिमले अवजित 43 र सावित्री धामीले 11 रन बनाए। तेस्रो विकेटका लागि पूजा र सुनीले अवजित 157 रनको साझेदारी गरे। कुवेतका लागि जिफा जिलानी र रियल मारेडा डी सुजाले समान 1 विकेट लिए। अब नेपालले अन्तिम खेल बुधबार घरेलु टोली युएको सामना गर्नेछ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। मंगलबार हिल्टन होटलमा सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह, मार्की खेलाडी दिपेन सिंह र ब्रान्ड एम्बेसडर दीपक मिश्रले जर्सी सार्वजनिक गरे। सुदूरपश्चिमले जगत कमलालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा एनपीएल मंगसिर 15 देखि पुष 6 गतिसम्म हुँदैछ। प्रतियोगितामा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम 13.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस। पोखराको अधिकतम 25.4 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 13.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 15.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अजरबैजानको बाकुमा जारी कोप 29 विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन। उद्योगमा काटिएको विद्युत लाइन तत्काल जोड्ने नेपाल विद्युत प्राधिकरण संचालक समितिको निर्णय। आगामी स्थानीय तह उपनिर्वाचनमा उम्मेद्वारको योग्यता र अयोग्यता सम्बन्धी प्रावधानको पालना गर्न निर्वाचन आयोगको निर्देशन। र चीनको चुहाई शहरस्थित खेलकुद केन्द्रमा कारको ठक्करबाट 35 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।